ألا إنهم هم المفسدون ولكن لا يشعرون. جب کبھی ان سے کہا گیا کہ زمین میں فساد برپا نہ کرو تو انہوں نے یہی کہا کہ ہم تو اصلاح کرنے والے ہیں. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. بسم اللہ الرحمن الرحیم, والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ. أَلَا إِنَّهُمْ هُمُ الْمُفْسِدُونَ وَلَكِنْ لَا يَشْعُرُونَ. جب کبھی ان سے کہا گیا کہ زمین میں فساد برپا نہ کرو تو انہوں نے یہی کہا کہ ہم تو اصلاح کرنے والے ہیں. خبردار, حقیقت میں یہ لوگ مفسد ہیں مگر انہیں شعور نہیں ہے. تو یہاں پہ پیچھے بات ہوئی تھی فساد کی, کہ جب ان سے کہا جاتا ہے کہ فساد مت کریں تو فساد کیا چیز ہے؟ فساد بنیادی طور پہ میانہ روی سے ہٹ کے جو بھی عمل ہوگا وہ فساد کی کیٹیگری میں آئے گا. فساد کی دو اقسام ہوتی ہیں. ایک یہ ہے کہ جو انسان سے خارج ہوتی ہیں, اور ایک یہ ہے کہ جو اس کا نتیجہ ہے فساد کا. تو اللہ تعالیٰ فرما رہے ہیں سورہ روم میں, زہر الفساد فی البر والبحر بما کسبت ایدی الناس لیذیقہم بعد الذی عملوا لعلہم یرجعون. خشکی اور تری میں فساد برپا ہو گیا ہے لوگوں کے اپنے ہاتھوں کی کمائی سے, تاکہ مزہ چھکائے ان کو ان کے بعض اعمال کا, شاید کہ وہ باز آ جائیں. یہاں پہ جو نتیجہ ہے, یعنی انسان کے اعمال کا جو نتیجہ ہے, وہ دنیا میں فساد کی شکل میں خارج ہوتا ہے. تو اس میں اللہ تعالیٰ یہ کہہ رہے ہیں کہ جب اعمال انسانوں کے ٹھیک نہیں ہوں گے, معیاری نہیں ہوں گے, تو جو چیز اس سے خارج ہوگی وہ انسانوں کا کی اس زمین پہ رہنے کے لیے نقصان دہ ہوگی, ان کے لیے باعث تکلیف ہوگی. زمین جو ہے وہ چیزیں نہیں اگلے گی جو اس کو اگلنے چاہیے, اور آسمان سے وہ چیزیں نہیں اتریں گی جس سے اترنا چاہیے. یعنی کہ آپ اس کو دیکھ سکتے ہیں کہ کلائمیٹ ایشوز فرض کیا ہیں, یا جو ایگریکلچر ایشوز ہیں, جس طرح آپ اس دور میں کہتے ہیں کہ ہمارے کھانوں کو پرابلم ہو گیا ہے, اس میں انسان کی لالچ اور اس کے پیسے کی حرص اور اس کے مال جمع کرنے کی حرص اس کو وہاں تک لے گئی ہے کہ اب یہ زمین آہستہ آہستہ بسنے کے قابل نہیں رہی ہے. تو یہ اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ انسان کے ہاتھوں کی کمائی ہے, اس نے جو کمایا ہے, تو زمین اب فساد جو ہے نا اگل رہی ہے. تو مطلب یہی ہے کہ انسان کے اگر وہ صحیح راستے پہ نہیں ہوگا, ہدایت کے راستے پہ نہیں ہوگا, تو اس کا الٹیمیٹ نتیجہ فساد کی شکل میں اگلے گا اور نکلے گا, اور خود ہی اپنے آپ کو جو ہے نا تباہی کے راستے پہ لے کے جائے گا. یہاں پہ یہ مقصود ہے. تو جب ان کو کہا جاتا ہے کہ تم لوگ فساد برپا مت کرو, یعنی کہ تمہارے جو فسادی عوامل ہیں اسے تم لوگ دنیا کو تباہی کی طرف لے کے جا رہے ہو, تو وہ کہتے ہیں نہیں, ہم تو اصلاح کرنے والے ہیں. اس میں اب یہ بات سمجھنے والی ہے کہ وہ کیوں کہتے ہیں کہ ہم اصلاح کرنے والے ہیں, اور وہ کس سوچ سے کہتے ہیں. دیکھیں, جو انسان کفر کے راستے پہ چلتا ہے, جو انسان ایمان والوں کا دشمن ہوتا ہے اصل میں, اس راستے پہ چلتا ہے, وہ اس کی ذہن میں یہ ہوتا ہے کہ کیوں نہ ہم وی گیٹ دا بیسٹ آف دا بوتھ ٹائپس اینڈ جسٹ لیو ٹوگیدر. یعنی کہ ہم کیوں نہ کچھ قوانین بنا لیں, کوئی اس طرح کوئی آپس میں معاملات طے کر لیں, اور ہم جو ہے نا آپس میں ایک اچھا سسٹم بنا لیں کہ جس سے جو ہے نا ہم جو ہے نا اپنے خواہشات کی جو معاملات ہیں وہ بھی ہمارے سیٹ ہوتے چلے جائیں, ہماری دنیا کی جو ہرس ہے وہ بھی پوری ہوتی چلی جائے, اور یہ ہے کہ جو ہے نا اللہ کو بھی ہم راضی اس طریقے سے کر لیں. تو یہ جو منافقین تھے اس وقت, یعنی ہم نے بات کی تھی منافقین کی, کہ منافقین کا مطلب صرف وہ نہیں ہے کہ جو لوگ کہتے ہیں کہ ایمان لے آئے ہم رسول اللہ صلی اللہ علیہ وسلم پہ اور اس پہ, لیکن وہ پیچھے کچھ اور باتیں کرتے ہیں, बल्कि मुनाफिकीन में वो लोग भी शामिल हैं कि जो असल में तो अहले किताब थे या हैं, लेकिन वो उस तरह ईमान नहीं लाते जिस तरह अल्लाह उनसे तकाजा कर रहा है। तो वो लोगों को डॉज देते थे कि भी हम भी तो उसी तरह की ईमान लेके आते हैं। तो अल्लाह ने जिस तरह ऊपर आयत में कहा कि नहीं, वो इस तरह ईमान उनका नहीं है जिस तरीके से मतलूब है असल में। तो मकसद ये है कि इंसान जब भी दुनिया में समझता है कि मैं कवानीन के जरिए दुनिया में तब्दीली लेके आ सकता हूँ, तो तब तब जो है ना वो गलत ही करता है। इस चीज़ पे हम लोगों ने मैंने उमर भाई के साथ एक प्रोग्राम भी किया था कि किस तरीके से ये नामुमकिनात में है कि इंसान दुनिया में कवानीन के जरिए जो है ना को इस्लाही प्रोग्राम लेके आए या अखलाकियात को डेवलप करे कि इंसान इंसान के ख्याल करने वाला बन जाए, क्योंकि उसके लिए ईमान की ज़रूरत होती है। ईमान के बगैर इस्लाह मुमकिन नहीं है, क्योंकि ईमान के बगैर अखलाकियात डेवलप नहीं हो सकती है। आप कवानीन से अखलाकियात को डेवलप नहीं कर सकते हैं। कवानीन से आप लोगों को जो गलतियां हैं या जो ऐसे एक दूसरे की जो ज्यादती हैं उन पे आप सजाएं तो दे सकते हैं, लेकिन जब तक ईमान दिल में नहीं होगा तो तब तक कोई भी इंसान अखलाकी मयारात पे चलना नहीं चाहेगा। तो यही असल में वर्ल्ड व्यू है, फर्क हमारा और बाकी लोगों का, और यहीं पे उसी की तरफ सारा इशारा है कि जो दूसरे वर्ल्ड व्यू के सोचने वाले लोग हैं वो समझते हैं कि क्यों ना हम कानून से ऐसा निज़ाम बना लें कि जो इंसानों के लिए फ़ायदा मंद होगा। तो अल्लाह ताला कह रहे हैं कि नहीं, ये एंड ऑफ द रिज़ल्ट उसका फसाद में होगा, और नुकसान उठाने वाले जो लोग होंगे वो इंसान ही होंगे। तो इससे दूसरा नतीजा ये निकलता है कि अल्लाह ताला का दीन जो है, जो मुख्तलिफ मकामात पे फरमाया भी गया है, अल्लाह ताला के दीन का जो मकसद है वो सिर्फ ये नहीं है कि हम अल्लाह की इबादत करें और ये मकसद है, ये अमूमन समझा जाता है, लेकिन हकीकत में ये है कि वो इबादत आपका जरिया है, सदे जरिए हैं उस अच्छे माहौल को पाने के लिए कि अगर वो ईमान इंसान के दिल में नहीं होगा तो असल में इंसान को अपनी तबाही मिलेगी। तो अल्लाह ताला कि ये उसको कहते हैं कि दीन रहमत अल्लाह ताला की, इसी सिलसिले में रहमत है कि वो इंसान को वो चीज़ बताता है और वो उस चीज़ की हिदायत देता है कि जो उसकी ज़िंदगी के लिए भी अच्छी है, और उसकी ज़िंदगी तो अच्छी होगी होगी, वो शौरी तौर पे उस लेवल पे जाके जो है ना ज़िंदगी गुजारेगा कि वो जो है एक दूसरे के लिए एहसान और एहसान का रवैया होगा। लेकिन अल्लाह कहता है कि मैं इसके बदले में आप लोगों को आखरत में भी जो है ना इससे बेहतर जिंदगी दूंगा, क्योंकि जो लोग यहाँ पे कुर्बानी और सब्र से काम लेंगे उनके लिए आखरत भी रिवार्ड के तौर पे मिलेगी। तो उसके दोनों फायदे अल्लाह ताला बैक वक्त हमें बताता है। अल्लाह कहता है कि खबरदार, हकीकत में यही लोग मुफसिद हैं मगर इन्हें शऊर नहीं है, यानी कि वो समझते हैं कि हम इस तरीके से तब्दीली ले आएंगे इस तरह पहले बात हुई, लेकिन ये मुमकिन नहीं है। ये असल में शऊरी इन्हितात का शिकार हैं। ये जो चीज़ ये हासिल करना चाहते हैं वो असल में माल और मता और ख्वाहिशात के पीछे असल में ये लोग भाग रहे हैं, और वो ये समझते हैं कि हम अगर इस तरीके से कोई सिस्टम बना लेंगे तो हम फसाद को रोक सकेंगे। अल्लाह कहता है कि ये मुमकिन नहीं है, ये सिर्फ शऊरी गलती है इन लोगों की। वाइज़ा कील अलहुम आमिनू कमा आमना अन्नास क़ालू अनुमिनु कमा आमना सुफहाउ अला इन्नहुम हुमुस सुफहाउ वलाकिन ला यअलमून। और जब उनसे कहा गया कि जिस तरह दूसरे लोग ईमान लाए इस तरह तुम भी ईमान लाओ, तो उन्होंने यही जवाब दिया कि हम बेवकूफ़ों की तरह ईमान लाएं। खबरदार, हकीकत में ये तो खुद बेवकूफ़ है मगर ये जानते नहीं। यानी कि जब उनसे कहा गया, पास्ट में कह रहे हैं कि तुम लोग ईमान ले आओ, जिस तरीके से इंसान दूसरे ईमान लेके, देखें यहाँ पे अल्लाह ताला फिर इंसान को इस्तेमाल कर रहे हैं, यहाँ पे मोमिनीन की बात नहीं हो रही है, यहाँ पे मुस्लिमीन की बात नहीं हो रही है, मुत्तकीन की बात नहीं हो रही है, यहाँ पे इंसानों की बात हो रही है। तो ये देखें कलाम में जो अल्लाह ताला की खूबसूरती है और जो उसका ओपननेस है सारे इंसानों के लिए, जिस तरह ऊपर भी हमने देखा कि हुदल लिन्नास का, हुदल लिल मुत्तकीन जो वहाँ से लगे हैं वो हुदन लिल मुस्लिमीन की कैटेगरी वाली बात नहीं हो रही है, वो लाजमी वही लोग भी उसके अंदर ही आ रहे हैं, लेकिन अल्लाह ताला कुरान को पूरी इंसानियत के लिए खोल रहे हैं और हिदायत को पूरी इंसानियत के लिए खोल रहे हैं। तो अल्लाह ताला कह रहे हैं कि जिस तरीके से बाकी इंसान ईमान लेके आए हैं उस तरह तुम भी ले आओ। पास्ट का जो मामला था कि वो एक आम इंसान थे, वो ईमान लाके मोमिनीन बन गए हैं या मुसलमीन बन गए हैं, तो इस तरीके से वही जो प्रोसीजर है उसी प्रोसीजर से तुम लोग भी इसमें दाखिल हो जाओ। तो वो कहते हैं कि क्या हम लोग बेवकूफों की तरह ईमान लेके आए? अल्लाह कहता है कि बेशक बेवकूफ तो यही लोग हैं लेकिन इनको इल्म नहीं है। यहाँ पे आप देखेंगे कि बेवकूफी की बात अल्लाह ताला फिर आगे उन्होंने जोड़ी है कि किस तरीके से वो खरीदारी कर रहे हैं, उसमें आ जाएगा कि وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا قَالُوا آمَنَّا وَإِذَا خَلَوْا إِلَى شَيَاطِينِهِمْ قَالُوا إِنَّا مَعَكُمْ إِنَّمَا نَحْنُ مُسْتَهْزِئُونَ। جب یہ اہل ایمان سے ملتے ہیں تو کہتے ہیں کہ ہم ایمان لائے، اور جب علیحدگی میں اپنے شیطانوں سے ملتے ہیں تو کہتے ہیں کہ اصل میں تو ہم تمہارے ساتھ ہیں اور ان لوگوں سے محض مذاق کر رہے ہیں۔ تو یہ ان کا ڈول فیس کی بات ہو رہی ہے کہ کس طریقے سے وہ مومنین سے جب ملتے تھے تو وہ کس طرح رویہ رکھتے تھے، اور اپنے شیطانوں الہ شیاطینہم، الہ کا لفظ جب لگتا ہے تو جو انسان خود ہے اس سے بڑے کی طرف اشارہ ہوتا ہے، اصل میں جو ان لوگوں کو گائیڈ کرنے والے ہیں اس راستے پہ نفاق پہ ان کی طرف جاتے ہیں، تو وہاں پہ وہ کہتے ہیں کہ اصل میں تو ہم آپ کے ساتھ ہیں اور ہم ان کے ساتھ استہزاء کر رہے ہیں۔ استہزاء کہتے ہیں کہ وہ مذاق جس میں سرکیسٹک جوک جس کو کہتے ہیں، تو ہم تو اصل میں جو بات کر رہے ہوتے ہیں اس وقت ہماری سرکزم مطلب ہوتی ہے، ہمارا مطلب ان کو کوئی پازیٹیو بات کرنی مقصد نہیں ہوتی، اصل میں انڈائریکٹلی نیگیٹو بات ہوتی ہے۔ تو اللہ کہہ رہے ہیں کہ اللہ یستہزئ بہم ویمدہم فی طغیانہم یعمہون، تو اللہ کہتا ہے اصل میں میں ان کو سرکیسٹک مذاق میں ڈال دیا ان کو، اور ان کی جو رسی ہے وہ دراز کر دی ہے اور اپنی سرکشی میں وہ اندھوں کی طرح بھٹکتے چلے جا رہے ہیں۔ یہاں پہ آپ دیکھیں گے کس طریقے سے اللہ تعالیٰ دوبارہ ہدایت کو جوڑ رہے ہیں، ٹھیک ہے، اور لے کے آ رہے ہیں۔ پچھلے انسانوں کی بات ہوئی، دوبارہ ہدایت کی بات ہوئی، جو آگے بات ہوگی وہاں پہ نیچے ضلالہ کی بات ہوئی، جس طریقے سورۃ جو پہلی ہماری ہے سورۃ الفاتحہ میں ہدایت اور دلالہ کی بات ہوئی تھی۔ نیچے آیت پڑھ لیتے ہیں، اولئک الذین اشتروا الضلالۃ بالہدی فما ربحت تجارتہم وما کانوا مہتدین۔ یہ وہ لوگ ہیں جنہوں نے ہدایت کے بدلے گمراہی خرید لی ہے، مگر یہ سودا ان کے لیے نفع بخش نہیں ہے اور یہ ہرگز صحیح راستے پر نہیں ہے۔ تو اللہ تعالیٰ کہہ رہے ہیں کہ انہوں نے جو ہدایت تھی اصل میں، جو سیدھا راستہ ہے جس پہ انہوں نے چلنا تھا، اس کے بجائے وہ الٹ راستے پہ چل پڑے ہیں۔ ہدایت جس طرح ہم نے پہلے دیکھا تھا کہ صراط مستقیم پہ چلنے کو ہدایت اللہ تعالیٰ نے کہا ہے، ضلالہ یہ ہے کہ آپ جو صحیح راستہ ہے اس سے ہٹ کے الٹ جانا شروع کر دیں۔ یہاں پہ ایک چیز واضح ہو کہ ضلالہ عموماً ایک دو طریقوں سے استعمال ہوتے، ایک ذلہ ہے ایک ضلالہ ہے نا، ذلہ ذلت سے ہے، ضلالہ بھٹکنے سے ہے۔ اصل میں یہاں پہ کوئی ایموشنل بات اللہ تعالیٰ نہیں کر رہے ہیں بلکہ ایک لاجیکل بات یہاں پہ ہو رہی ہے۔ ہدایت کے بدلے میں انہوں نے ضلالت خرید لی، یعنی کہ ان کو جو اللہ تعالیٰ نے ہدایت ان کے پاس بھیجی تھی اس کا انہوں نے سودا کر کے، یعنی جو تجارت ہے نا، اشترا یہ ہے کہ آپ کوئی چیز دیتے ہیں، یعنی آپ فرض کیا پیسہ دیتے ہیں اور کوئی چیز خریدتے ہیں، ٹھیک ہے، تو اس کو پروسیس کو پھر تجارت کہا جاتا ہے، جنرلی جس کو بزنس کہا جاتا ہے، ٹھیک ہے، تو وہ جو تبادلہ ہوتا ہے مال کا آپس میں، تو اس میں وہ ہدایت دے کے ضلالت خرید رہے ہیں، تو یہ تجارت ان کو کبھی فائدہ نہیں پہنچائے گی۔ ایک چیز یہاں پہ اوپر جو وہ رہ گئی ہے، وہ اللہ تعالیٰ کہہ رہے ہیں کہ میں نے ان کی رسی کو دراز کر دیا ہے۔ اس کا تھوڑا سا اکسی جائزہ لیتے ہیں، ڈھیل دے دی اللہ تعالیٰ نے، یعنی کہ اس کی مثال آپ یوں کر لیں کہ آپ اگر ایک جانور کو باندھتے ہیں کسی رسی سے، تو وہ اگر آپ جتنی اس کی رسی چھوٹی رکھیں گے نا اتنا اس کو پرابلم کم ہوگا، لیکن اگر جیسی آپ اس کی رسی لمبی کریں گے، فرض کیا 100 میٹر کر دیتے ہیں، تو وہ جب جانور نا کیل سے بھاگے گا نا، बाहर की तरफ तेजी के साथ, तो वो हर मीटर के बाद समझेगा कि मैं आजाद हो गया हूँ। तो मजीद उसकी स्पीड बढ़ती चली जाएगी, बढ़ती चली जाएगी। जैसे ही वो उस लिमिट तक पहुंच जाएगा, तो वो उसको सिर्फ ये नहीं होगा कि वो रुक जाएगा, बल्कि उसको चोकिंग इफेक्ट भी होना शुरू हो जाएगा। तो ये यहाँ पे वो वाली जो है ना अक्सी तर्जमा इसका बन रहा है कि किस तरीके से अल्लाह ताला उनको ढील दे रहा है ताकि वो उस हद तक पहुंच जाए कि जहां से उनको शदीद पकड़ में लाया जाए। ठीक है, तो मैं अपनी बात यहाँ पे अब खत्म करता हूँ इंशाल्लाह, और डिस्कशन के लिए उसको खोलते हैं। जज़ाकअल्लाह।
कुरान मजीद में बातें हुई हैं या होती हैं वो भी लॉजिकल तो होती हैं, ऐसा नहीं है लॉजिकल नहीं है, और उसकी बहुत बड़ी लॉजिक के साथ अल्लाह मियां ने कुरान मजीद को और हमारे लिए मिसालें बताई हैं जिस बेस पे कि ये हमारे से पहले जो कौमें गुजरी हैं उन्होंने ये किया।